بسم الله الرحمن الرحيم نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وحبيبنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد بسم الله الرحمن الرحيم كتاب المرضى باب ما جاء في كفارة المرض وقول الله تعالى من يعمل سوءا يجز به عن الزهري أنه قال أخبرني عروة بن الزبير أن عائشة زوج النبي صلى الله عليه وسلم قال قال رسول الله صلى الله عليه وسلم ما من مصيبة تصيب المسلم إلا كفر الله بها عنه حتى الشوكة يشاكها. امام بخاری رحمۃ اللہ علیہ یہاں سے کتاب المرضى مریض سے متعلق جو احادیث ہیں ان کو نقل فرما رہے ہیں کہ مریضوں کے آداب سے متعلق اور بیماریوں سے متعلق جو شرعی بلکہ فضیلتیں ہیں یہاں سے ان روایات کو ذکر کرنا مقصد ہے. سب سے پہلے آیت نقل فرمائی من یعمل سوءا یجز به، جو آدمی نے کوئی بھی عمل کرے گا تو اس کو اس کا بدلہ دیا جائے گا. یہ آیت اصل میں اس پس منظر میں نازل ہوئی کہ ایک مرتبہ صحابہ اور یہود و نصارہ یہود میں بحث و مباحثہ ہوا. یہود کہنے لگے کہ ہمارے پیغمبر سب سے اچھے پیغمبر ہیں، سب سے افضل ہیں، ہماری کتاب سب سے اعلیٰ ہے. صحابہ نے کہا کہ نہیں، ہمارے پیغمبر سب سے افضل ہیں اور ہماری کتاب سب سے اعلیٰ ہے، ہماری کتاب سب سے آخری ہے. تو جب یہ بحث و مباحثہ ہوا اللہ پاک نے آیتیں نازل فرمائیں کہ لیس بامانیکم ولا امانی اہل الکتاب، کہ تمہاری آرزوؤں پر اور یہود و نصارہ کی اہل کتاب کی آرزوؤں پر دار و مدار نہیں ہے، بلکہ اعمال پر دار و مدار ہے. ہر آدمی اپنے عمل کا ذمہ دار ہے. کون افضل ہے؟ میرے نبی افضل ہیں، تو اس سے تم کو کوئی فرق نہیں پڑے گا، فرق تمہارے اعمال کی وجہ سے پڑے گا، تم مومن ہے یا نہیں یہ دیکھا جائے گا. ویسے انبیاء کے مابین فضیلتیں ہیں، اللہ تبارک و تعالیٰ نے خود جو ہے ایک نبی کو دوسرے نبی سے افضل بنایا، قرآن پاک میں ذکر فرمایا تلک الرسل فضلنا بعضهم علی بعض. لیکن یہاں پر تنبیہ کرنا مقصد تھا، وہ اپنے نبی کے پیغمبر کی افضلیت سے اپنے آپ کو عمدہ بتانا چاہ رہے تھے. تو اللہ تعالیٰ نے فرمایا کہ تم عمدہ نہیں ہو سکتے، نبی تو ٹھیک ہیں ایک افضل ہوں گے ایک مفضول ہوں گے، لیکن تمہارے افضل ہونے کا مدار تمہارے اعمال پر ہے. جو جتنا عمل کرے گا اس اعتبار سے اللہ کے ہاں معزز مکرم ہوگا، عمل میں کوتاہی ہوگی تو پھر اللہ کے ہاں جو ہے نا اس کا اعزاز اور اکرام نہیں ہوگا. تو اللہ پاک نے اس پس منظر میں آیت نازل فرمائی کہ میں یہ عمل سوء یجز بہ، کہ جو کوئی بھی برائی ذرہ برابر بھی برائی کرے گا تو اس کو اس کا بدل دیا جائے گا. جب یہ آیت نازل ہوئی تو صحابہ پریشان ہو گئے. حضرت ابوبکر صدیق رضی اللہ عنہ کا واقعہ ملتا ہے، تو وہ اللہ کے نبی سے پوچھنے لگے کہ یا رسول اللہ ہم میں سے کون ہے کہ جس نے ذرہ یعنی برائی نہ کرتا ہو؟ اگر ایسی بات ہے تو پھر سب کے سب اللہ کے ہاں ماخوذ ہوں گے، کوئی بچے گا نہیں، پھر تو ہر ایک کا مواخذہ ہوگا، ہر ایک پھنس جائے گا پھر تو. تو حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ ڈرنے کی ضرورت نہیں ہے. اللہ تبارک، ایک تو ڈرنا یہ ہے کہ آخرت میں اللہ تبارک و تعالیٰ مواخذہ فرما لے، اور ایک یہ ہے کہ تم دنیا کے اندر کسی مصیبت میں، بیماری میں، پریشانی میں مبتلا ہو جاؤ تو یہی تمہارے گناہوں کا کفارہ ہو جائے گا. تو امام بخاری رحمۃ اللہ علیہ کا منشا بھی یہاں پر یہی ہے کہ مریض سے متعلق ایک شرعی فضیلت ہے جو یہاں ذکر کی گئی، وہ یہ ہے کہ اللہ تبارک و تعالیٰ آدمی جب مرض میں مبتلا ہوتا ہے تو اس مرض کو اس کے گناہوں کا کفارہ بنا دیتے ہیں. عائشہ رضی اللہ عنہا کی روایت ہے کہ ما من مصیبت تصیب المسلم الا کفر اللہ بها عنہ، کہ کسی مسلمان کو کوئی مصیبت پہنچتی ہے تو مگر یہ کہ اللہ تبارک و تعالیٰ اس مصیبت کو اس کے لیے کفارہ بنا دیتے ہیں. حتی الشوکت یشاکوہا، حتیٰ کہ پیر میں کانٹا چبھ جائے تو وہ کانٹے کا بھی اللہ تبارک و تعالیٰ اجر عطا فرماتے ہیں، اس کا بدلہ دیا جاتا ہے. تو آیت میں بھی اللہ کے نبی نے یہی بات ارشاد فرمائی آیت کی تفسیر میں کہ تم مصیبت میں مبتلا ہوں گے کسی پریشانی میں یا کسی بیماری میں، تو اللہ پاک جو ہے اس بیماری کی جو تکلیف ہے وہی تمہارے گناہوں کا کفارہ بن جائے گی، بلکہ وہ بیماری آئے گی تمہاری ان بدعملیوں کی وجہ سے، تمہارے گناہوں کی وجہ سے. تقریباً چار روایات یہاں اسی مضمون کی ہے، پہلے ان کو دیکھتے ہیں ہم، اس کے بعد آگے اس کی تفصیل میں جائیں گے. حضرت ابو ہریرہ رضی اللہ عنہ کی روایت بھی یہی ہے، فرماتے ہیں کہ ما یصیب المسلم من نصب ولا وصب ولا هم ولا حزن ولا اذن ولا غم حتى الشوكة يشاكها الا كفر الله بها من خطايا. کسی مسلمان کو کوئی تھکان، کوئی مشقت، کوئی تکلیف، کوئی غم، کوئی حزن، کوئی تکلیف اور نہ کوئی غم پہنچتا ہے، حتیٰ کہ کانٹا اللہ تبارک و تعالیٰ اس کو اس کے گناہوں کے لیے کفارہ بنا دیتے ہیں۔ یہ دوسری روایت ہے۔ تو اس سے یہ بات معلوم ہوئی ہے کہ جو بیماریاں آتی ہیں، جو مصیبتیں آتی ہیں انسان کے اوپر، تو وہ اللہ تبارک و تعالیٰ کی طرف سے رحمت ہے ہمارے لیے، اس میں پریشان نہیں ہونا چاہیے آدمی کو۔ اب کانٹے پر بھی بعض روایت میں تو یہ بھی معلوم ہوتا ہے کہ آدمی اگر ایک جیب میں ہاتھ ڈالے اپنے اور کسی چیز کے ہونے کے خیال سے کہ میری یہ جیب میں رکھی ہوئی ہے، ہاتھ ڈالنے پر پتہ چلا کہ بھی جیب میں نہیں ہے، تو آدمی کو ایک دھکا لگتا ہے کہیں گم تو نہیں ہو گئی، پھر دوسری جیب میں ہاتھ ڈالنے پر وہ چیز مل گئی۔ تو اللہ تبارک و تعالیٰ جو دل کو ہلکی سی ادنا سی جنبش ہوئی ہے اس کا بھی اجر عطا فرماتے ہیں آدمی کو۔ اللہ کی ذات اتنی رحیم ذات ہے، اتنی کریم ذات ہے۔ اس لیے بیماریوں کو اپنے اوپر وبال نہیں سمجھنا چاہیے، بیماری کو اپنے اوپر آدمی جو ہے نا وبال نہ سمجھے، اس کو بوجھ نہ سمجھے اپنے اوپر، بلکہ ان احادیث کو دیکھنے سے پتہ چلتا ہے کہ بیماری تو اللہ تبارک و تعالیٰ کی ایک نعمت ہے ہمارے لیے، اللہ کی یہ نعمت ہے ہمارے لیے، تو نعمت کا استقبال کرنا چاہیے۔ اور بیماریاں آتی ہیں اسی لیے، علماء نے لکھا ہے کہ بیماریوں کی دو قسمیں ہیں، ایک بیماری وہ ہوتی ہے کہ جو انسان کے لیے عذاب بن کر آتی ہے، اور ایک بیماری وہ ہوتی ہے جو انسان کے لیے رحمت بن کر آتی ہے۔ تو ایسے وقت میں آدمی کو صبر کرنا ہے، پہچاننا ہے کہ کون سی بیماری عذاب ہے، کون سی بیماری اللہ تبارک و تعالیٰ کی طرف سے رحمت ہے، جس بیماری میں بندے کو اللہ تبارک و تعالیٰ کی طرف رجوع نصیب ہو جائے، جس بیماری میں شکوہ اور شکایات نہ ہوں، جس بیماری میں آدمی کو اطمینان نصیب ہو، تو یہ بیماری اللہ تبارک و تعالیٰ کی طرف سے رحمت ہوتی ہے۔ جس تکلیف میں، جس غم میں، جس بیماری میں، جس پریشانی میں اگر آدمی کو شکوہ شکایات ہونے لگے، اللہ ہی سے شکایت ہو گئی، لوگ کہہ دیتے ہیں کسی کا انتقال ہو گیا تو بھائی ہم ہی ملے تھے کہ جان لینے کے لیے، ہم ہی ملے تھے کہ یہ حادثہ ہونے کے لیے، اللہ تبارک و تعالیٰ کو ہماری فکر ہی نہیں ہے، نعوذ باللہ، اس طرح کے جملے کر دیتے ہیں لوگ۔ جس بیماری میں اللہ ہی سے شکوہ ہو گیا، یا جس بیماری میں آدمی کا دل مطمئن نہیں ہے، یا جس بیماری میں اللہ تبارک و تعالیٰ کی طرف رجوع نہیں ہے، مسجد کی طرف رجوع نہیں ہے، تو سمجھ لینا چاہیے کہ وہ بیماری جو ہے نا عذاب کی وجہ سے آئی ہوئی ہے، پھر وہ تو بطور آزمائش کی ہے پھر۔ تو اس لیے خاص طور پر بیماریوں میں اللہ کی طرف رجوع کرنا چاہیے۔ بعض بزرگان دین فرماتے ہیں کہ بیماری میں طبیعت تو آدمی کی یہ ہوتی ہے کہ بیماری کی وجہ سے کوئی عمل نہ کرے، نماز کم کر دے، روزہ چھوڑ دے، کوئی اور نیک کام کرتا ہو تو اس کو چھوڑ دے، طبیعت کا تقاضا ہی ایسا ہوتا ہے۔ تو علماء نے لکھا ہے کہ عمل کو بالکل نہیں چھوڑنا چاہیے، ہو سکتا ہے کہ وہ ہمارے لیے جو ہے رحمت کے بجائے عذاب کا باعث بن جائے۔ عمل کی مقدار میں کمی کر لے آدمی، عمل کی کیفیت میں جو ہے نا کمی کر لے، پہلے لمبا قیام کرتا تھا تو چھوٹا سا قیام کر لے، 10 رکعت اگر نفل نماز پڑھتے تھے تو 2 رکعت ہی کیوں نہ ہو لیکن پڑھ لے، لیکن عمل کو نہ چھوڑے اس کے اندر۔ روزانہ 1 مرتبہ اگر ذکر کرنے کا آدمی کو جو ہے موقع ملتا ہے، توفیق ملتی ہے، 1000 مرتبہ تو 100 مرتبہ پڑھ لے، لیکن عمل کو بالکل ترک نہ کرے۔ جو بیماریاں جو آتی ہیں آدمی کے اوپر، یا تو وہ ہمارے لیے عذاب اللہ تبارک و تعالیٰ کی طرف سے آزمائش ہوتی ہیں، اللہ تبارک و تعالیٰ کی طرف سے بطور عذاب کے ہوتی ہیں، بطور کفارے کے ہوتی ہیں، یا کچھ بیماریاں وہ ہوتی ہیں جو اللہ تبارک و تعالیٰ کی طرف سے رحمت بن کر آتی ہیں، جس بیماری میں بندے کا رجوع اللہ ہی کی طرف ہو جائے تو وہ رحمت ہے اس کے لیے، پھر رفع درجات کے لیے ہوتی ہیں وہ بیماریاں، وہ تکلیفیں، بندے کے درجات کو اللہ تبارک و تعالیٰ بڑھانا چاہتے ہیں۔ اصل میں سوال یہ ہے یہاں پر کہ جو بیماری ہمارے اوپر آتی ہے وہ کیوں آتی ہے؟ بندہ جو ہے اللہ تبارک و تعالیٰ کا محبوب ہے، اور اللہ تبارک و تعالیٰ تو 70 ماؤں سے زیادہ محبت کرنے والے ہیں، تو اتنی محبت ہونے کے باوجود اللہ تبارک و تعالیٰ بندوں کو تکلیف کیوں دیتے ہیں پھر؟ تو ایک جواب تو اس کا یہ ہے کہ بھئی دنیا اللہ تبارک و تعالیٰ نے بنائی ہے ایسی جگہ ہے کہ یہاں سکون نہیں ملتا کسی کو، دنیا میں ایسا نہیں ہوتا ہے کہ آدمی مکمل طور پر جو ہے نا سکون میں ہو، ایسا نہیں ملے گا، ہر آدمی کو کوئی نہ کوئی فکر، کوئی نہ کوئی غم، کوئی نہ کوئی تکلیف، کوئی نہ کوئی مصیبت، کوئی نہ کوئی پریشانی لگی ہوئی ہوتی ہے۔ آدمی اللہ کے فیصلے پر راضی رہنا اگر سیکھ جائے تو ہر مصیبت آسان ہے اس کے لیے، اگر اللہ کے فیصلے پر راضی رہنا نہ سیکھے تو پھر ہر چیز میں اس کو جو ہے پریشانی محسوس ہوگی، پھر اس کی خواہشیں تو کبھی ختم ہونے والی نہیں ہیں۔ تو دنیا یا جگہ ہی ایسی نہیں ہے کہ جہاں پر راحت کا مکمل طور پر آدمی تصور کر سکے، جہاں پر آدمی مکمل طور پر مطمئن ہو جائے، یہ مقام ایسا مقام ہی نہیں ہے۔ وہ جنت ہے کہ جہاں پر آدمی کو جا کر مکمل راحت سکون ملے گی، اور جہاں آدمی کی ساری خواہشات پوری ہونے والی ہیں۔ اس کے علاوہ بندوں سے اللہ تبارک و تعالیٰ کی محبت کا تقاضا یہی ہے کہ یہاں کچھ آدمی کو اللہ تبارک و تعالیٰ آزمائش میں ڈال دیں اور آخرت کے عذاب سے بچا دیں۔ اصل میں یہ جو بیماریاں آتی ہیں ہمارے لیے، یہ تو رفع درجات ہوتی ہیں، یہ ہمارے گناہوں کا کفارہ ہوتی ہیں، تو اللہ تبارک و تعالیٰ کی رحمت کا تقاضے ہی کی وجہ سے ہے یہ۔ اگر یہ عذاب کو آخرت کے لیے اٹھا کر رکھ دیا جائے، گناہوں کو اگر اللہ تبارک و تعالیٰ آخرت کے لیے اٹھا کر رکھ دیں، تو پھر وہاں پر تو جو ہے ظاہر سی بات ہے کہ حساب کتاب اگر وہاں ہو تو پھنس جائیں گے، پھر تو دنیا میں بیماری مصیبت آ گئی اس کی وجہ سے جو ہے نا آدمی نے تکلیف برداشت کر لی, مشقت برداشت کر لیا ہو, تو پھر یہ گناہوں کا کفارہ بن گیا, تو آخرت میں دھلدھلا کر صاف ہو کر آ جائے گا اللہ کی بارگاہ میں. اسی وجہ سے حدیث میں ہے کہ ایک مرتبہ ایک صحابی کے پاس آپ صلی اللہ علیہ وسلم گزرے, تو ان کو دیکھا کہ بالکل لاغر ہو گئے ہیں, حالت انتہائی ایسی ہو گئی تھی کہ جیسے جو بیمار پرندے ہوتے ہیں جن کی ہڈیاں رہ جاتی ہیں, وہ کیفیت ان کی ہو گئی تھی. تو آپ صلی اللہ علیہ وسلم نے دیکھ کر فرمایا کہ بھی تم اللہ سے عافیت نہیں مانگتے, ایسی حالت کیوں ہو گئی؟ تو کہنے لگے کہ یا رسول اللہ, مسئلہ یہ, میں نے اللہ تبارک و تعالیٰ سے دعا یہ کی تھی کہ آخرت میں جو سزائیں مجھے ملنی والی ہیں وہ دنیا ہی میں دے دیجیے, اور دنیا ہی میں جو ہے مجھے تکلیفوں میں یہ جو بھی مصیبت پریشانی آ جائے گی اس کو میرے لیے گناہوں کا کفارہ بنا دیجیے. تو اللہ تبارک و تعالیٰ کو یہ اس وجہ سے میری حالت یہ کر دی ہے. تو حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ سے عافیت کو مانگو, سزاؤں کو اگر مانگیں گے, مصیبتوں پریشانیوں کو مانگو گے تو تم تو پھنس جاؤ گے, پھر عافیت مانگیں گے تو دنیا کی مصیبت بھی جائے گی اور آخرت میں سہولت تمہارے لیے ہو جائے گی. پھر تو یہ جو مصیبتیں آتی ہیں دراصل آتی ہیں اسی وجہ سے کہ آدمی جو ہے یعنی ان مصیبتوں اور بیماریوں کی تکلیفوں کو جھیل کر جو گناہ میں مبتلا ہوتا ہے وہ گناہ جو ہے نا اس کے دھل جائیں, پھر اسی لیے ہوتا ہے. ایک مرتبہ ایک حضرت حکیم الامت رحمۃ اللہ علیہ غالب نے حضرت حکیم الاسلام قاری طیب صاحب رحمۃ اللہ علیہ کے ملفوظ ان کے کتابوں میں یہ بات لکھی ہوئی ہے ملفوظات میں کہ اللہ تبارک و تعالیٰ نے دو فرشتوں کو زمین پر بھیجا, ایک مومن آدمی تھا جو مرنے کے قریب تھا اور ایک کافر تھا وہ بھی مرنے کے یہودی تھا وہ بھی مرنے کے قریب تھا. کافر کو مچھلی کھانے کی, یہودی کو مچھلی کھانے کی خواہش ہوئی, تو اللہ تبارک و تعالیٰ نے حکم دیا فرشتے کو جاؤ اس کے گھر کے اندر جو ہاؤس موجود ہے اس کے اندر مچھلی ڈال دو. تو وہ گیا مچھلی ڈال کر آ گیا. دوسری طرف مومن سے فرمایا, مومن کے پاس ایک فرشتے کو بھیجا اور فرمایا کہ بھائی یہ جو مومن ہے اس کو زیتون کھانے کی خواہش ہو رہی ہے, اس کے گھر میں فلاں جگہ پہ زیتون رکھا ہوا ہے, اس کو ضائع کر کے آ جاؤ. دونوں فرشتوں کے راستے میں ملاقات ہو گئی, تو دونوں آپس میں مقصد پوچھ لیا, تو پتہ چلا کہ بھائی اس مقصد کے لیے جا رہے ہیں, ایک کے لیے اللہ کا حکم یہ ہے کہ اللہ کا محبوب ہے اس کے لیے حکم یہ ہے, اور ایک اللہ کا مبغوض ہے اس کے لیے حکم یہ ہے. تو خیر اللہ کا حکم تھا, تکمیل تو ہو گئی. اس کے بعد پہنچے اللہ کی بارگاہ میں اور عرض کیا کہ یہ معاملہ سمجھ میں نہیں آیا, آپ کا جو محبوب بندہ ہے اس کے لیے تو آپ نے جہمت چھین لی, اور جو آپ کا مبغوض بندہ ہے اس کے لیے آپ نے یہ حکم دے دیا کہ اس کو ایک چیز جو ہے ہی نہیں وہ دے دی جائے اس کو. تو اللہ تبارک و تعالیٰ نے فرمایا کہ بندوں کے ساتھ میرا معاملہ عجیب ہے, مومنین کے ساتھ میرا تعلق الگ ہے اور کافرین کے ساتھ میرا تعلق الگ ہے. اصل میں مسئلہ یہ تھا کہ یہ جو مومن تھا, کوشش میں لپا یہ فرماتے ہیں کہ مومن کی جو صورتحال ہوتی ہے وہ یہ ہوتی ہے کہ میں چاہتا ہوں کہ بندہ دنیا ہی میں سارے گناہوں سے پاک و صاف ہو کر میرے پاس آ جائے اور کوئی گناہ اس کے سر پر نہ ہو, اور کافروں کے بارے میں یہ چاہتا ہوں کہ کافر جو ہے ان کی نیکیوں کا بدلہ ان کو دنیا ہی میں دے دوں اور آخرت میں آئیں گے تو کوئی نیکی ہمارے ذمے میں نہ ہو. تو یہ جو یہودی تھا, اس یہودی نے کچھ نیک اعمال کر لیے تھے تو ہمارے ذمے میں اس نے بدلہ دینا تھا, تو بدلہ ہم نے یہ دیا کہ موت کے وقت اس کی ایک خواہش تھی وہ خواہش پوری کر دی مچھلی کے ذریعے, تو نیکی کا بدلہ تو نیکی کی تلافی ہو گئی. اور یہ مومن ایسا تھا کہ جس کے نامہ اعمال میں ایک برائی رہ گئی تھی اور اس برائی کو مٹانا تھا ہمارے پاس آنے سے پہلے پہلے, تو ہم نے اس کی خواہش کو جو ہے نا مار دیا اور اس کے زیتون کو ضائع کر دیا, تو اس سے دل کو ایک تکلیف پہنچی ہے, تو اس تکلیف کے پہنچنے سے جو ہے نا اس کا وہ گناہ مٹ گیا, اس کی وہ برائی مٹ گئی, تب ہماری درگاہ میں ہمارے بارگاہ میں جب آئے گا تو بالکل صاف و ستھرا ہو کر آئے گا. تو اللہ پاک جو ہے دنیا کے اندر جب حالات میں کسی کو مبتلا کرتے ہیں, کسی بیماری میں یا کسی بھی پریشانی میں, جانی اعتبار سے, مالی اعتبار سے یا کسی میں بھی, تو ہماری ہی بھلائی اور ہماری خیر خواہی کے لیے ہوتا ہے وہ. تو اس میں یا تو کفارہ ہوتا ہے, اس سے اللہ تبارک و تعالی ہمارے گناہوں کو معاف فرما دیتے ہیں, یا پھر جو ہے اللہ تبارک و تعالی درجات کو بلند فرماتے ہیں. حدیثوں میں آتا ہے نا کہ اللہ تبارک و تعالی نے ایک مقام بندے کے لیے طے کیا ہوا ہوتا ہے, بندہ اپنے اعمال کے ذریعے اس مقام تک نہیں پہنچتا ہے تو اللہ پاک اس کی مصیبت کو بھیج دیتے ہیں, پھر وہ مصیبت میں جب تکلیف برداشت کرتا ہے تو اللہ تبارک و تعالی درجات بلند فرماتے ہیں, یہاں تک کہ جو مقام اللہ نے لکھ دیا وہ مقام کو پا لیتا ہے پھر. تو یہ احادیث اسی لیے ہیں کہ انسان جو ہے مصائب میں گھبرائے نہیں, اللہ تبارک و تعالیٰ سے تعلق کو مضبوط رکھے, اللہ کی ذات پر یقین رکھے, آخرت پر یقین رکھے, تو دنیا کی مصیبتیں اس کے لیے بڑی ہلکی ہو جاتی ہیں. ایسے موقع پر جو اہم چیز ہوتی ہے وہ یہی ہے کہ آدمی صبر کرے, ورنہ پھر اجر ضائع ہو جائے گا. صبر اگر نہیں ہے تو پھر اجر ضائع ہو جاتا ہے. تو اجر کو بچانے کے لیے ضروری یہ ہے کہ بھی مصیبتوں میں, تکلیفوں میں, بیماریوں میں, پریشانیوں میں صبر کرے اور اللہ تبارک و تعالیٰ سے عافیت کو مانگتے رہے, عافیت کو مانگے. بیماری صبر کو بھی نہیں مانگنا چاہیے, بعض لوگ صبر کو مانگتے ہیں اللہ صبر عطا فرمائیے, بھائی صبر کو نہیں مانگنا چاہیے, صبر کو مانگنا ہے یہ بیماری کو ہی مانگنا ہے, پریشانی کو مانگنا ہے. ایک صحابی سے اللہ کے نبی نے یہ دعا سن لی, وہ کہہ رہے تھے اللہم انی اسألک الصبر, اللہ میں آپ سے صبر کو مانگتا ہوں, تو حضور نے فرمایا کہ رہے تو تو بلاؤں کو مانگ رہا ہے, صبر کب کرے گا؟ تو صبر تو اس وقت کرے گا جب مصیبت آئے گی نا, تو صبر کے ذریعے تو جو ہے نا مصیبت کو مانگ رہا ہے, تجھ کو پتہ نہیں ہے तो इसलिए अल्लाह हुजूर ने फरमाया कि भाई आफियत क्यों मांगो, आफियत मांगेंगे तो फिर दुनिया में भी निजात मिल जाएगी और आखिर में भी निजात मिल जाएगी। हज़रत अय्यूब अलैहिस्सलाम की ज़िंदगी है हमारे लिए, जो सब्र की ज़िंदगी जो उन्होंने की थी, कुरान पाक में अल्लाह तबारक व तआला ने उसका जिक्र फरमाया, बड़े साबिक कुरान पाक में उनके सब्र की अल्लाह ने तारीफ़ फरमाई। वायूब इन्नादा रब्ब इन्ना वरदना हूँ साबिर निअमल अब्द इन्नहु अव्वाब, हमने अय्यूब को जो है ना सब्र वाला बंदा पाया और बेशक वो हमारी तरफ बहुत ज़्यादा मुतवज्जे होने वालों में से थे। उनकी बड़ी अजीब व गरीब जो है, अगरचे के इसराइली रिवायात हैं लेकिन उलमा ने लिखा है वाक़ियात के अंदर, लपाक ने पहले तो उनको इंतहाई बहुत ही उम्दा हालत में रखा था, नबी हैं, माल व दौलत भी बहुत था उनके पास, औलाद भी बहुत थी, 7 बेटे 7 बेटियां उनके पास मौजूद थी, बीवी बहुत खूबसूरत थी, बल्कि हज़रत यूसुफ़ अलैहि एक रिवायत के बकौल हज़रत यूसुफ़ अलैहि सलातु वसलाम की बेटी हैं हज़रत अय्यूब अलैहि सलातु वसलाम की बीवी, जिनका नाम बाद रिवायत में है लैया था उनका नाम, और बाद रिवायत में है कि रहमत उनका नाम था। हज़रत यूसुफ़ तो आधी दुनिया का हुस्न तो उनको मिल गया था, और जुलेखा जो जुलेखा थी अजीज़ मिस्र की बीवी, जो हज़रत यूसुफ़ अलैहि सलातु वसलाम की बीवी थी, और बेटी भी जाहिर सी बात है कि जब होंगी तो वो भी इंतहाई हसीन होंगी। अल्लाह पाक ने जो है ना दामा वालिद दिया तो वो भी नबी हैं, और शोहर दिया तो वो भी नबी हैं, ख़ानदानी लोग थे जाहिर सी बात है, यानी ज़ाहरी एतबार से भी सरदारी थी। हज़रत यूसुफ़ अलैहि सलातु वसलाम तो मिस्र के यानी मिस्र की बादशाह तो उनके हाथ में थी, और फिर निकाह हुआ उसके बाद हज़रत अय्यूब से तो वो भी ख़ानदानी थे, ज़मीनें उनकी थी, ज़मीनें भी थी, बागात भी थे, बेटे थे, बीवी थी, माल दौलत बहुत कुछ था। एक मरतबा रिवायत में है कि शैतान को हसद हो गया उनके बारे में, तो अल्लाह तबारक व तआला से उसने कहा कि भाई मुझे इनके बारे में इनकी इनके जिस्म के बारे में मुझे तसर्रुफ़ दे दीजिए, तो अल्लाह पाक ने जो है ना तसर्रुफ़ दे दिया। लेकिन उलमा ने लिखा है कि ये सही नहीं है कि अंबिया के जिस्मों पर शैतान को तसर्रुफ़ दे दिया जाए, लेकिन रिवायत इसराइली रिवायत में ये बात मिलती है, तो या तो वो सब्र था या फिर अल्लाह तबारक या तो वो शैतान की तरफ से तकाजा था, हो सकता है कि यह बात सही हो सकता है कि गलत भी हो, या फिर अल्लाह तबारक व तआला आजमाना चाहते थे और उनके सब्र को उम्मत के सामने जिक्र करना चाहते थे। चुनांचे अल्लाह ने आजमाइश में मुबतला किया, हुआ यह कि बीमारी में मुबतला हो गए, और ऐसी बीमारी उनकी थी कि रिवायात के बकौल जिस्म में कीड़े पड़ गए थे उनके, और जिस्म से बदबू फैलने लगी थी, और कीड़े गिर जाते थे बाद दफ़ा, और बाद रिवायत में तो यह है कि कीड़ों को उठाकर अपने जिस्म पर रख लिया करते थे कि भाई तेरी ग़िज़ा तो यहाँ है, यहाँ आ जा तू। लेकिन यहाँ पर भी उलमाए किराम फरमाते हैं कि भाई अंबियाए किराम को अल्लाह तबारक व ताला बीमारियों में मुबतला करते हैं, लेकिन ऐसी बीमारी में मुबतला नहीं करते कि जिस बीमारी में लोग उनसे तनफ़ुर करने लगें। ये तो बीमारी ऐसी है जिससे तनफ़ुर हो जाएगा, नबी से तनफ़ुर नहीं करना, यानी तनफ़ुर का सबब या तनफ़ुर वाला कोई तनफ़ुर वाली कोई चीज़ ऐसी पैदा कर दें, ऐसा नहीं हो सकता। तो इसलिए ये रिवायात महल नज़र होती हैं। बहरहाल ये है कि अल्लाह ने बीमारी में मुबतला किया है, कौन सी बीमारी थी, किस दर्जे की थी, वो अलग बात है। तो हुआ यही कि ऐसी बीमारी में मुबतला हो गए कि उनको ले जाया गया, ले जाकर जो है ना उनके अहलिया ने या किसी वजह से साथ में रहना दुश्वार हो गया था, तो कचरे के जहाँ कचरा होता है वहाँ पर उनको रख दिया, वहाँ पर रहते थे सुबह और शाम। उनकी अहलिया जाती थी, यादत करती थी, खाना वगैरह पहुँचाती थी, खा लेते थे, आ जाते थे। अजीब व गरीब सूरत हाल थी। तकरीबन बाद रिवायत में है कि 13 साल तक इसी हालत में रहे, इस तकलीफ़ में, और बाद में है कि 18 साल तक इसी तकलीफ़ में, इस परेशानी में रहे हैं अय्यूब अलैहिस्सलातु वस्सलाम। और किसी वक्त उनकी अहलिया ने कह भी दिया था कि आप जो है अल्लाह से दुआ क्यों नहीं करते, लपाक से अगर आप दुआ कर लेते तो बेहतर होता, कि लपाक आफियत अता फरमा देते। तो कहते थे कि भाई 70 साल अल्लाह ने मुझे जो ज़िंदगी अता फरमाई, इंतहाई खुशी और इंतहाई जो है खुशगवार ज़िंदगी अता फरमाई, अब अगर मुझ पर चंद दिनों के लिए हालात आए तो मैं अल्लाह से उसको हटाने के लिए कहूँ, मेरी गैरत गवारा नहीं करती इसको। परेशानी नहीं थी उस वक्त, तो मेरे लिए बहुत बहुत खुशगवारी की ज़िंदगी, खुशगवार ज़िंदगी मैंने गुजारी है। अब मैं इसको मेरी गैरत गवारा नहीं करती है कि अगर कुछ हालात आ गए हैं तो अल्लाह से मैं दरख्वास्त करूँ। तो बहरहाल तो वहाँ पर रहे, उनकी उनकी बीवी की भी सब्र की बात है कि इस हालत में भी बीवी ने जो उनका साथ दिया, जो सब्र करती रही, जो उनकी खिदमत करती रही, उनके साथ वफ़ादारी का मामला किया, वो भी बड़ा ही काबिल तारीफ़ है। तो एक वक्त ऐसा आया कि अल्लाह तबारक व ताला ने उनके दिल में खुद ये बात डाली, आफ़ियत को तलब करो, तो उन्होंने आफ़ियत मांगी। या बाद रिवायत में यह है कि शैतान आया हज़रत लैया के पास तबीब की शक्ल में, डॉक्टर की शक्ल में आया, तो बीवी ने देखा तो उनको एक उम्मीद जागी, तो उन्होंने कहा शैतान से कि तो उनको नहीं मालूम था ये शैतान है, वो तो समझ रहे हैं डॉक्टर है, कहने लगी कि मेरे शौहर का इलाज कर दें। तो कहा कि इलाज तो हो जाएगा लेकिन तुमको ये कहना पड़ेगा कि शिफा तुमने दी है, शिफा तुम्हारी वजह से हुई है। तो ये खुश हो गई कि ये कहने में क्या हर्ज है, कोई हर्ज नहीं है, ज़ाहरी सबब तो वही है, लेकिन शैतान पर से पर्दा उनसे बज़ाहिर जो शिर्क वाला जुमला है वो कहलवाना चाहता था कि शिफा तो, और ये अंबिया के तवक्कुल के ख़िलाफ़ है, अंबिया इकराम अलैहिस्सलाम का तो बड़ा नाजुक मसला होता है। तो वो खुशी खुशी हज़रत अय्यूब के पास गई, कहने लगी कि भाई एक डॉक्टर से बात हुई है और वो इलाज पर राज़ी है, बस उसने ये कहा है कि भाई शिफा तूने दी है, ये कह दे तो फिर इलाज हो जाएगा। हज़रत अय्यूब नाराज़ हो गए, गुस्सा हो गए कि भाई ये क्या कर? तुमने उनसे बात मान ली? कहने लगे कि हाँ। तो हज़रत अय्यूब ने कसम खा ली उस वक्त कि भाई ये समझ गए कि ये तो शैतान है, और ये आया था इसलिए कि भाई एक कुफरिया जुमला या शिरकिया जुमला जो है ना उनकी ज़बान से निकलवा दे। हालांकि वो बज़ाहिर जो है ना उसमें ताबील भी ताबील भी मुमकिन है, उसमें कोई मसला नहीं है। तो कसम खाई कि तुमने ऐसी बात कर दी है उसके साथ कि जो मुनासिब नहीं थी, ख़ास तौर पर अम्बिया इकराम अलैहिस्सलाम की शान के मुनासिब नहीं है। तो कहने लगे कि अगर मैं अच्छा हो गया तो तुमको 100 कोड़े मारूंगा। ये कसम खा ली, कुरान पाक में अल्लाह ने इसका जिक्र फरमाया, ये कसम हो गई। उस वक्त हज़रत अय्यूब अलैहिस्सलाम ने अल्लाह तबारक व तआला से दुआ फरमाई, क्योंकि अब ये मामला शैतान का यहाँ तक आ गया था। तो अल्लाह ताला से दुआ फरमाई कि अल्लाह आफ़ियत अता फरमाइए इस बीमारी से। तो अल्लाह तबारक व तआला ने फिर आफ़ियत नसीब फरमाई। हज़रत जिब्राईल अमीन आए, उनकी अहलिया उस वक्त नहीं थी, आकर हुक्म दिया कि भाई यहाँ पैर मारो और कुछ ब्रिज लिख। तो उन्होंने पैर मारा तो वहाँ से पानी फूट पड़ा। तो हज़रत इस्माईल अलैहिस्सलाम के लिए पानी निकला था, उनके लिए भी पानी निकला। जब पानी निकलने लगा तो अल्लाह ने हुक्म फरमाया कि यहाँ नहा लो। तो जैसे ही उन्होंने नहाया, नहाते जिस्म बिल्कुल साफ़ और कोई बीमारी नहीं, कोई आयब नहीं। और फिर उसके बाद अल्लाह पाक ने जन्नत से उनके लिए जो है कपड़े नाजिल फरमाए, तो कपड़े उन्होंने पहन लिए, तैयार होकर बिल्कुल खूबसूरत जैसे जिस हालत में पहले थे उसी हालत में बैठ गए वहाँ पर। अच्छा, और बाद रिवायत में ये भी है कि जिस वक्त वो नहा लिया, नहाने के बाद अल्लाह ने फरमाया कि भाई एक औरक जो है ना वहाँ पर हाथ मारो या पैर मारो। तो उन्होंने जैसे ही वहाँ पर मारा तो पैर मारा, तो मारते ही और एक चश्मा निकला। तो अल्लाह ने हुक्म दिया कि वो पी लो पानी, तुम्हारे लिए पीने के लिए यही है। तो एक चश्मे से वो सैराब हो गए और एक चश्मे से ज़ाहिर गुसल वगैरह करके बिल्कुल साफ़ शफाफ होकर बैठ गए। अब उनकी अहलिया आई, आकर हज़रत अय्यूब से कहने लगी कि भाई यहाँ मेरे शौहर थे, कहाँ गए? तो हज़रत अय्यूब ने कहा कि मैं ही हूँ तुम्हारा शौहर। कहने लगे नहीं हो सकता, नहीं नहीं है, यकीन नहीं आ रहा था उनको कि भाई ये क्या सूरत हाल हो गई। तो हज़रत अय्यूब ने उनको पुराने वाक़ियात याद दिलाया कि मैं ही तुम्हारा शौहर हूँ। वाक़िया ये पेश आया है कि अल्लाह पाक की तरफ से हुक्म हुआ, जिब्राइल आए थे और चश्मा जो है ना मेरे लिए निकला और मैं सेहतयाब हो गया। पुराने वाक़ियात याद दिलाए तो बीवी को यकीन हो गया। तो उस वक्त जो है फिर उसके बाद अल्लाह तबारक व ताला ने जिस हालत में हज़रत अय्यूब थे उसी हालत में लौटा दिया फिर हज़रत अय्यूब को। हत्ता कि जो है बेटे थे, अल्लाह पाक ने पूरे बेटे अता फरमाए। एक तो ये है, बाद रिवायत में ये है कि अल्लाह पाक ने बेटों को दोबारा ज़िंदा कर दिया उनके, और दोबारा ज़िंदा करके उनके साथ जो है ना मिला दिया और खुशहाल ज़िंदगी वैसे ही हो गई। और बाद रिवायत में यह है कि भाई अल्लाह पाक ने मजीद बेटे उनको अता फरमा दिए, या वो मुंतशिर थे तो अल्लाह पाक ने जमा फरमा दिए। और फिर उसके बाद उनके बागात में सोने की बारिश हुई, जो गेहूं के बाग थे और जौ के बाग थे, सोने और चांदी की बारिश हुई, तो पानी की तरह सोना चांदी बहने लगा जो अल्लाह पाक ने पहले उनको अता फरमाया था। और कुरान पाक में है इसका जिक्र है कि जो हालत उनकी पहले थी उसी के मिस्र अल्लाह तबारक व तआला ने दोबारा उनको लौटा दिया। बाद में जब ये सब हालात सही हो गए, दुरुस्त हो गए, तो हज़रत अय्यूब को याद आया कि अरे मैंने तो कसम खा ली थी पीर को 100 कोड़े मारना है, अब क्या किया जाए। तो अल्लाह पाक ने जो है ना उनके लिए सहूलत कि भाई ज़ाहिर सी बात है कि इतनी वफ़ादार बीवी हैं जो सूरत हाल यानी 13 साल तक या 18 साल तक मुसलसल खिदमत में लगी रहीं, और जो वफ़ादारी उन्होंने की है, जो खिदमत की है, जो साथ दिया, तो अल्लाह पाक ने उनके लिए हीला बयान फरमाया। फिर और हीला ये बयान फरमाया कि ऐसा करो कि जो काड़ी की जो झाड़ू होती है 100 काड़ियाँ ले लो, उसका एक गट्ठा बनाओ, और गट्ठा बनाने के बाद जो है ना एक गट्ठे से तुम उनके ऊपर मार दो तो तुम्हारी कसम पूरी हो जाएगी। तो ये भी कुरान पाक में है कि हज़रत अय्यूब अलैहिस्सलाम ने कसम को पूरी करने के लिए फिर वो 100 काड़ियाँ ली, सबको जमा किया, सबसे मारा, तो कसम पूरी हो गई, बीवी की तकलीफ़ भी ख़त्म, और इधर जो है यानी उनको कोई तकलीफ़ भी नहीं हुई, और हज़रत अय्यूब अलैहिस्सलाम की कसम भी पूरी हो गई। ये वाक़िया है। तो हज़रत अय्यूब का जो वाक़िया है ख़ास तौर पर जिक्र किया जाता है, अल्लाह पाक ने फरमाया कि फवरदना हुसाब साबिरन न्यामल इन्ना वरदना हुसाबिरन न्यामल आब, बड़े ही सब्र करने वाले बंदे थे, इतना सब्र किया उन्होंने अल्लाह तबारक व तआला की तरफ से आने वाली मुसीबत और तकलीफ़ पर कि ज़बान से वो भी नहीं मांग यानी बीमारी दूर करना भी जो है ना उनको गवारा नहीं होता था, अल्लाह की तरफ से आई हुई वो चीज़ है। और ख़ासतौर पर यहाँ पर उनकी अहलिया भी हैं जिस हालत में उन्होंने साथ दिया था। तो यहाँ एक बात ये जहन में रहने चाहिए कि अल्लाह पाक ने हीला उनको बताया, हीला बता दिया, तो इससे हीलों का जवाब साबित होता है कि हीले जो है ना वो इख्तियार किए जा सकते हैं बवक्त ज़रूरत, ज़रूरत के मौके पर इस्तेमाल करना चाहिए हीले, गुंजाइश है उसकी, बिना ज़रूरत इस्तेमाल करेंगे तो जाहिर सी बात है कि सही नहीं है। इसके बारे में उसूल ये है कि जहाँ पर जुल्म से बचाने के लिए हलाल से हलाल को हराम को हलाल करने के लिए हीला इख्तियार नहीं किया जा सकता, यहाँ कोई ज़ालिम अगर जो है ना किसी के साथ जुल्म ज़्यादती कर रहा हो, किसी का नाहक जो है ना हक ले रहा हो, तो वहाँ पर जो है उस नाहक जो है ना उस किसी के माल को ले रहा हो या कोई हरकत कर रहा हो, तो वहाँ पर हीला इख्तियार नहीं किया जा सकता। हीले वहाँ इख्तियार किए जाएंगे जहाँ पर मजबूरी और परेशानी हो, तकलीफ़ हो, आसानी के लिए कि उस मजबूरी और परेशानी से आदमी निकल जाए। खैर, उसके उसूल और ज़वाबित हैं, हलाल और हराम को हलाल करने के लिए हीला इख्तियार नहीं किया जा सकता, या किसी चीज़ से बचने के लिए हीला इख्तियार नहीं किया जा सकता। बाद लोग करते हैं, ज़कात अदा करना होता है साल के अख्ताम पर, तो यहाँ एक हीला, एक तो खैर मौलवी हजरात करते हैं देखिए लोगों का माल ज़कात का लेकर उसकी तमलीक करा के, ये तो मजबूरी है भाई, मजबूरी में करना ही पड़ता है। और एक ये है कि जैसे ही साल ख़त्म हो रहा है तो बीवी अपना सोना शौहर को दे देती है, शौहर जो है ना अपना रखा हुआ बीवी के हवाले कर दिया, मिलकियत से निकलते, ज़कात ख़त्म। उसके बाद जैसे ही साल मुकम्मल हो गया, बीवी ने दोबारा शौहर को माल दे दिया, शौहर ने बीवी को अपना माल दे दिया, तो इस तरह लेन देन हो जाता है। उलमा ने लिखा है कि इस तरह अगर हीले किए जाएँ कि जिससे इबादत की रूह ख़त्म हो जाए फिर, या जिससे ज़रिए हलाल को हराम करना, हलाल को हराम को हलाल करना लाजिम आ रहा हो, तो फिर ये सही नहीं है, नफी नफसी इसकी गुंजाइश भी है। तो बहरहाल सब्र जो है ना मुसीबतों में अगर आदमी करेगा तो फिर यही बीमारी या मुसीबत जो है ना आदमी के लिए बड़ी राहत का बायस बन जाती है, नेमत का बायस बन जाती है। और ऐसे मौके पर आप सल्लल्लाहु अलैहि वसल्लम की तालीम ये है कि अल्लाह तबारक व तआला से आफ़ियत की दुआ मांगे, क्योंकि आफ़ियत से बढ़कर कोई चीज़ अल्लाह तबारक व तआला ने नाजिल नहीं फरमाई है। उसके अलावा दुआएँ मिलती हैं जब कोई मुसीबत की बात सुनने में आ जाए, कोई बीमारी सुनने में आ जाए, तो इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन पढ़ना चाहिए। हमारे पास इसका तसव्वुर यह है कि अगर कोई आदमी मरता है तभी पढ़ते हैं, या अगर आम मौके पर भी पढ़ लिया जाए तो हम ये समझते हैं कि शायद किसी की डेथ हो गई, किसी का इंतकाल हो गया। ये हर छोटी बड़ी तकलीफ के वक्त पढ़ने की चीज़ है, ये इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। और हदीसों में है कि आदमी जब फ़ौरन पढ़ लेता है अगर, तो या तो अल्लाह तबारक व तआला वो चीज़ लौटा देते हैं या उसका बदल अता फरमा देते हैं। इतनी बेहतरीन चीज़ है, छोटा सा जुमला है, छोटी सी दुआ है, लेकिन बड़ी अहमियत की चीज़ है। उसके बाद जो दूसरी रिवायत है वो है हजरत अब्दुल्लाह इब्ने काब से, वो अपने वालिद से नकल करते हैं। उनके वालिद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से रिवायत नकल फरमाते हैं कि मसलुल मुमिनी कल खामति मिन अज़रई तुफीउहा अर-रीहु मर्रतन व तअदिलुहा मर्रा व मसलुल मुनाफिकी कल अर्ज़ति ला तुज़ालु हत्ता यकूना इन्जाफुहा मर्रतन वाहिदा। अल्लाह के नबी ने फरमाया कि मोमिन की मिसाल उस हरी भरी खेती की तरह है कि जिसको हवाएँ इधर उधर जो है ना हरकत देती रहती हैं, और मुनाफिक की मिसाल उस सनोबर के दरख्त की तरह है कि जो बराबर कायम रहता है यहाँ तक कि उसका उखड़ना एक ही मर्तबा में होता है। और अगली रिवायत हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु से है, उसमें भी यही मज़मून है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने मुनाफिक को सनोबर के दरख्त के साथ तशबीह दी है और मोमिन को हरी भरी खेती के साथ तशबीह दी है। हासिल उसका यह है कि जब हवाएँ चलती हैं तो मोमिन यानी जो खेती होती है, कभी इधर जिधर की हवा चल रही, इधर जिधर हवा उसको लेकर जा रही है उधर खेती हो रही होती है, कभी इधर हो गई, कभी इधर हो गई, कभी आ गई, कभी झुक गई, कभी उठ गई, कभी मुस्तकिल हरकत करती रहती है। तो मोमिन के हालात भी अल्लाह तबारक व ताला इसी तरह रखते हैं, कभी कोई मुसीबत आ गई, कोई परेशानी आ गई, कोई बीमारी आ गई, हर वक्त किसी न किसी हालत में मुबतला रहता है, और ये अल्लाह तबारक व ताला के मंशा और हिकमत से होता है। और मुनाफिक की जो सूरत हाल होती है वह बिल्कुल सीधा होता है, सनोबर का दरख्त जो है ना वो हवाओं की वजह से इधर उधर नहीं होता, उसकी उसके फना होने का जो वक्त आता है तभी कोई अल्लाह तबारक व ताला तूफ़ान ला ले या कोई हवा ला ले, सख्त हवा आ गई, सख्त आंधी आ गई, तो ऐसे मौके पर जड़ से ही उखाड़ कर उसको ख़त्म कर दिया जाता है। तो दुनिया में मुनाफिक की हालत यही होती है, काफिरों की हालत यही होती है कि अल्लाह तबारक व ताला बिल्कुल एक नॉर्मल हालत में उनको रखते हैं, अच्छी हालत में उनको रखते हैं, लेकिन जब अल्लाह की तरफ से वक्त आ जाता है या तो आज़ाब आ जाए या मौत का फैसला उनके लिए कर दिया जाए, तो वो मौत या फिर अल्लाह का आज़ाब उनको जड़ से उखाड़ कर हमेशा के लिए ख़त्म कर देता है। यानी तो हदीस पाक का जो मंशा है वो यही है कि मोमिन के लिए हालात तो आते हैं, कभी इधर झुकता है तो कभी उधर झुकता है, ऐसे मौके पर सब्र से आदमी को काम लेना चाहिए, ऐसे मौके पर अल्लाह से आफियत को मांगना चाहिए, ऐसे मौके पर अल्लाह तबारक व तआला की तरफ रुजू को बढ़ा देना चाहिए, तो फिर यही बीमारी यही तकलीफ उसके लिए राहत का और नियामत का ज़रिया बन जाती है और आखिरत में अजर का बाइस होती है। और अगर ऐसे मौके पर अल्लाह ही की दर को आदमी छोड़ दे, अल्लाह तबारक व तआला से दूर हो जाए, तो फिर ये जो मुसीबतें हैं दुनिया में भी वबाल हैं और आखिरत में भी इस पर कोई अजर मिलने वाला नहीं है। और मुसीबतों पर जो तकलीफ़ झेलना होता है, मशक्क़त को झेलना होता है, इसका अजर इतना ज़्यादा होगा। हदीसों में है कि क़ियामत में सब्र करने वाले बंदों के बाद लोग देखेंगे कि अल्लाह पाक उनका जो इकराम फरमाएंगे, जो बदला अता फरमाएंगे, तो उसको देखकर ये तमन्ना करने लगेंगे कि काश दुनिया के अंदर हमारे जिस्मों को जो है ना आरों से काट दिया जाता, खैंचियों से काट दिया जाता, और आज अल्लाह तबारक व ताला हमारा ये इकराम फरमा रहे होते। तो ये हालात हमारे लिए कुछ भी नहीं है, जो हालात सहाबा इकराम के ऊपर आए, जो हालात अंबिया इकराम अलैहिस्सलातु वस्सलाम पर आए हैं, अल्लाह पाक ने जिस हालत में हमको रखा है बहुत उम्दा हालत है, इस ये परेशानी वाले हवाली नहीं है हमारे लिए। छोटी सी भी घर की हालत थोड़ा सा तब्दील हो गई, थोड़ी सी लड़ाई हो गई, कुछ नाइतफाक़ी हो गई, अनबन हो गई, ज़िंदगी जो है ना हमारी बड़ी परेशान हो जाती है, हम भी बड़े परेशान हो जाते हैं और सारे ख़ानदान को परेशान करके रख देते हैं। लेकिन जो सहाबा ने झेला है मुसीबतों और मशक्क़तों को, उसको तसव्वुर नहीं कर सकते। उनकी तकलीफ़ें तो ऐसी थी कि उनको तो सीधा सीधा अंगारों पर लिटा दिया जाता था। हज़रत अम्मार इब्न यासिर रज़ी अल्लाह तआला अन्हु के ज़माने, हज़रत उमर के ज़माने में हज़रत अम्मार इब्न यासिर एक मरतबा नंगी पीठ थे, तो हज़रत उमर ने पूछा कि भाई ये क्या है निशान, इनकी पीठ में गड़े पड़े हुए हैं। हज़रत उमर ने पूछा कि गड़े किस चीज़ के हैं, तो कहने लगे कि برائے ابن عازم حضرت عمار ابن یاسر ہی، تو کہنے لگے کہ ابتدا اسلام میں جس وقت ہم ابھی ابھی نئے نئے اسلام قبول کیے تھے تو کافر ہم لوگوں کو انگارے پر لٹا دیتے تھے، انگار پر لٹا دیا کرتے تھے، حتیٰ کہ جب ہماری پیٹ جل جاتی تو پیٹ سے خون نکلتا اور پیپ نکلتا تو وہ خون اور پیپ سے وہ انگار بجھتی تھی۔ اس زمانے میں ہماری پیٹوں پر جو ہے نا گڑے پڑ گئے تھے، ہماری کھالیں ایسی جل گئی تو گڑے آ گئے۔ وہ کیفیت حضرت عمر اس وقت دیکھ کر پریشان ہو گئے کہ بھائی کیا صورتحال ان کی تھی، صحابہ نے ایسی مشقتیں جھیلی ہیں بھائی، ایسے احوال ہم جھیل بھی نہیں سکتے۔ اللہ پاک سب کی حفاظت بھی فرمائے، عافیت اللہ تبارک و تعالیٰ ہم سب کو نصیب فرمائے، یہ صورتحال ہوتی تھی۔ اور یہ صرف ان کا مسئلہ نہیں ہے، سارے صحابہ کسی نہ کسی اعتبار سے مشقتوں کو جھیلا ہوا ہے۔ سارے حضرت برائے ابن عازب بھی اللہ کے نبی سے کہنے لگے کہ یا رسول اللہ مدد اللہ کی کب آئے گی، حالت ہمارے کب سدھریں گے؟ تو حضور نے فرمایا کہ تمہارے اوپر ابھی کیا مصیبت اور کیا پریشانی آئی ہیں ابھی۔ اس کے بعد فرمایا کہ یاد رکھو کہ تم سے پہلے جو پیغمبر گزرے ہیں ان کو گڑھا کھود کر گڑھے میں اتار کر آرے کے ذریعے ان کے جسم کو آدھا آدھا کر دیا جاتا تھا تو ان کی زبان سے اف تک نہیں نکلا کرتا تھا۔ اللہ کے راستے میں ان لوگوں نے ایسی مشقتیں برداشت کی ہوئی ہیں۔ تو اس لیے یہ جو احوال ہمارے اوپر آتے ہیں چھوٹے موٹے، تو یہ تو آدمی جو ہے نا اللہ کی ذات پر بھروسہ کرے گا، اجر کا باعث سمجھے گا، تو یہ احوال یوں ہی جو ہے نا آدمی کے ختم ہو جائیں گے۔ پھر بڑے آسانی یعنی نعمت ہے اللہ تبارک و تعالیٰ کی طرف سے۔ اور یہ سمجھ لے کہ بھائی آخرت میں جو ہم کو تکلیف ملنے والی ہے، جو عذاب ملنے والا ہے، اس کا کفارہ ہے ہمارے لیے۔ بڑھیا، اس میں مانگنا نہیں چاہیے مصیبت کو آدمی کو، بس بھائی یہ کفارہ ہے، یہ ہمارے لیے نعمت ہے، یہ ہمارے لیے رحمت ہے، تو اس کو مانگا تو نہیں جائے گا، اس کو مانگا نہیں جائے گا، لیکن اللہ تبارک و تعالیٰ سے عافیت کی دعا کرتے رہیں گے۔ اللہ تبارک و تعالیٰ مجھے اور آپ کو صحیح عمل، صحیح علم اور صحیح عمل کی توفیق نصیب فرمائیں۔ الحمدللہ رب العالمین، اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید، اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین، ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار، لا إله إلا الله الحليم الكريم رب العرش العظيم، نسألك موجبات رحمته وعزائم مغفرته والسلامة من كل إثم والغنيمة من كل بر والفوز بالجنة والنجاة من النار، اللهم إنا نسألك العفو والعافية والمعافاة الدائمة في الدين والدنيا والآخرة، يا اللهم سب کے گناہوں کو معاف فرمائیے، خطاؤں سے درگزر فرمائیے، رحم کا کرم کا عفو کا عافیت کا معاملہ فرمائیے، یا اللہ اس کہنے سننے کو قبول فرمائیے، جمع ہونے کو قبول فرمائیے، یا اللہ جو پڑھ رہے ہیں جو کہہ رہے ہیں، یا اللہ ہماری اپنی زندگیوں میں لانے والا ہم کو بنائیے، عمل کرنا ہمارے لیے آسان فرمائیے، نبی پاک صلی اللہ علیہ وسلم کی سیرت اور سنت کے مطابق چلنے والا بنائیے، اخلاص ہمارے اندر پیدا فرمائیے، یا اللہ تقوی ہمارے اندر پیدا فرمائیے، اپنی عظمت ہم سب کو نصیب فرمائیے، نبی کی عظمت ہمارے دلوں میں پیدا فرمائیے، دین اور دنیا کی سعادتیں ہم کو عطا فرمائیے، دین و دنیا کی رسوائیوں سے ہماری حفاظت فرمائیے، یا اللہ آخرت کی زندگی کو آسان فرمائیے، قبر کی زندگی کو آسان فرمائیے، حشر کی زندگی کو آسان فرمائیے، منکر نکیر کے سوالات کو آسان فرمائیے، پل صراط کے مرحلے کو آسان فرمائیے، سوال جواب کے مراحل کو آسان فرمائیے، حضور کی شفاعت نصیب فرمائیے، یا اللہ دنیا میں بھی عافیت نصیب فرمائیے، ہر قسم کی پریشانی سے، بیماری سے، مصیبت سے ہم سب کی حفاظت فرمائیے، تمام حاضرین مجلس کی بھرپور حفاظت فرمائیے، ساری امت مسلمہ کی حفاظت فرمائیے، ان کی مدد اور نصرت فرمائیے، مدارس کی، مراکز کی، خانقاہوں کی، دینی تحریکوں اور تنظیموں کی مدد و نصرت فرمائیے، علماء کی، حفاظ کی، طلبہ کی، سب کی مدد و نصرت فرمائیے، یا اللہ بالخصوص اس ادارے کی حفاظت فرمائیے، اس کو مزید ترقیات سے مالا مال فرمائیے، اس کے معاونین کی، منسلکین کی، منتظمین کی، سب کی مدد و نصرت فرمائیے، سب کے جان میں، مال میں، عزت و آبرو میں برکت نصیب فرمائیے، سب کے تمام جائز مقاصد کو پورا فرمائیے، جو بیمار ہیں ان کو صحت کاملہ و عاجلہ نصیب فرمائیے، جو پریشان ہیں ان کی پریشانیوں کو دور فرمائیے، جس جس کی جو جو ضرورت ہے ہمیں ابن فضل کرم سے قبول پوری فرمائیے، یا اللہ ہر قسم کے شر سے، جنات ہو، شیاطین ہو، آصب ہو، نظر ہو، سحر ہو، کرتوت ہو، جس قسم کے بھی روحانی نظر آنے والے، نظر نہ آنے والے مسائل ہوں، یا اللہ سب سے سب کی حفاظت فرمائیے، اپنے فضل و کرم سے خاص ہماری پوری پوری حفاظت فرمائیے، ہماری دعاؤں کو محض ابن فضل و کرم سے قبول فرمائیے، وصلی وسلم بارک علی سید المرسلین وعلی آلہ واصحابہ اجمعین، والحمد للہ رب العالمین۔